آزان کا معجزہ۔ حسین کرم اللہ بیان کرتے ہیں کہ ہم انار کی چوٹیوں پر تھے، فضا میں مکمل طور پر روشنی پھیل چکی تھی، نرس نے ابراہیم کی گردن کے زخم پر پٹی باندھ دی تھی، میں جوانوں کی ڈیوٹیاں لگانے اور وائرلیس پر بات کرنے میں مشغول تھا۔ اچانک ایک جوان دوڑتا ہوا جلدی سے میرے پاس آیا اور کہنے لگا، سر سر، کچھ عراقی اپنے ہاتھ اوپر اٹھائے ہماری طرف آ رہے ہیں۔ میں نے تعجب سے پوچھا، کہاں ہیں وہ لوگ؟ اس کے بعد ہم اکٹھے ہی ٹیلے کے پاس ایک مورچے کی طرف چل پڑے۔ سامنے والے ٹیلے سے تقریباً 20 افراد اپنے ہاتھوں میں سفید کپڑے اٹھائے ہماری طرف آ رہے تھے۔ میں نے فوراً جوانوں سے کہا کہ اپنا اسلحہ اٹھا لو اور ہوشیار رہو، شاید یہ دشمن کی ایک چال ہو۔ کچھ دیر بعد 18 عراقی، جن میں سے ایک ان کا اعلیٰ افسر بھی تھا، ہمارے سامنے سرنڈر کر چکے تھے۔ میں بھی اس بات پر خوش تھا کہ ہم نے اس محاذ پر بھی کچھ عراقیوں کو اسیر کر لیا ہے۔ میں یہی سوچ رہا تھا کہ ہمارے جوانوں کے بھرپور حملے اور گولہ باری نے عراقیوں کو وحشت میں مبتلا کر دیا ہے اور وہ قید ہو گئے ہیں۔ اس کے بعد میں نے عراقی افسر کو اپنے مورچے میں بلایا اور عربی جاننے والے اپنے ایک فوجی کو بھی آواز دی۔ میں نے تفتیشی افسر کے لہجے میں پوچھا، تمہارا نام کیا ہے، اپنا رینک اور ذمہ داریاں بھی بتاؤ۔ اس نے اپنا تعارف کرتے ہوئے کہا، میں میجر ہوں اور ٹیلے اور اس کے اطراف پہ تعینات فوجیوں کی کمان میرے ہاتھ میں تھی۔ ہم بصرہ کے ریزرو فوج میں سے ہیں جنہیں اس محاذ پر بھیجا گیا ہے۔ میں نے پوچھا، آپ ٹیلے پہ کتنے فوجی رہ گئے ہیں؟ کہنے لگا، ایک بھی نہیں۔ میں نے حیرت سے آنکھ سکوڑتے ہوئے کہا، کوئی بھی نہیں؟ اس نے جواب دیا، ہم یہاں اپنے آپ کو آپ لوگوں کے حوالے کرنے آئے ہیں، باقی فوجیوں کو میں نے پیچھے بھیج دیا، اب ٹیلہ بالکل خالی ہے۔ میں نے دوبارہ تعجب سے پوچھا، ایسا کیوں؟ کہنے لگا، وہ لوگ سرنڈر نہیں ہونا چاہتے تھے۔ میری حیرت اور بڑھ گئی، کیا مطلب؟ اس عراقی افسر نے میرے سوال کا جواب دینے کے بجائے مجھ سے سوال کیا، مؤذن کہاں ہے؟ اس جملے کو سمجھنے میں ہمیں ترجمے کی ضرورت نہیں تھی۔ میں نے تعجب سے پوچھا، مؤذن؟ اس کی آنکھیں بھر آئیں، روحانسا ہو کر ہمیں ساری بات بتانے لگا۔ مترجم جلدی جلدی اس کی باتوں کا ترجمہ کیا جا رہا تھا۔ ہم لوگوں کو بتایا گیا تھا کہ تم لوگ مجوس اور آتش پرست ہو۔ ہمیں یہ بھی باور کرایا گیا تھا کہ ہم اسلام کی خاطر ایران پر حملہ کریں گے اور ایرانیوں سے جنگ لڑیں گے۔ تم لوگ یقین کرو، ہم سب شیعہ ہیں۔ جب ہم دیکھتے تھے کہ عراقی افسر شراب پیتے ہیں اور نماز نہیں پڑھتے، تو ہمیں تم لوگوں سے جنگ لڑنے میں تردد ہونے لگا۔ آج صبح جب ہم نے تمہارے ایک سپاہی کی آزان سنی جو اپنی خوش لہن اور بلند آواز میں آزان دے رہا تھا، تو میرا سارا بدن لرس کر رہ گیا۔ جب میں نے آزان میں امیر المؤمنین امام علی علیہ السلام کا نام سنا، تو میں نے اپنے آپ سے کہا، تم اپنے بھائیوں سے جنگ لڑ رہے ہو، کہیں ایسا نہ ہو کہ کربلا والا ماجرا دوبارہ دہرایا جا رہا ہو۔ اس کے بعد زار و خطار آنسوؤں نے اسے بولنے نہیں دیا۔ تھوڑی دیر بعد اس نے اپنی بات جاری رکھتے ہوئے کہا، یہی وجہ بنی کہ میں نے سرنڈر کرنے کا فیصلہ کر لیا اور چاہا کہ اپنے گناہوں کا بوجھ زیادہ نہ کروں۔ پس میں نے حکم دیا کہ کوئی فوجی گولی نہ چلائے۔ جیسے ہی اجالا ہوا تو میں نے اپنے سپاہیوں کو جمع کیا اور انہیں بتایا کہ میں ایرانیوں کے آگے سرنڈر کرنا چاہتا ہوں، جو بھی میرے ساتھ آنا چاہے آ سکتا ہے۔ یہ افراد جو میرے ساتھ آئے ہیں سبھی میرے ہم عقیدہ ہیں۔ میرے باقی ماتحت فوجی واپس چلے گئے، البتہ جس فوجی نے مؤذن کو گولی ماری تھی اسے بھی میں لے آیا ہوں۔ آپ کہتے ہیں تو میں اسے قتل کر دوں، اب مہربانی کر کے بتائیں کہ وہ مؤذن زندہ ہے یا نہیں۔ میں ہکا بکا اس عراقی افسر کی بات سنے جا رہا تھا، کچھ کہنے کی سکت نہیں تھی۔ تھوڑی دیر چپ رہنے کے بعد میں نے کہا، ہاں زندہ ہے۔ ہم اکٹھے ہی مورچے سے باہر نکلے، ابراہیم کے پاس چلے گئے جو ایک اور مورچے میں سویا ہوا تھا۔ 18 کے 18 قیدی آگے بڑھ کر ابراہیم کے ہاتھوں کو بوسہ دینے لگے۔ آخری قیدی ابراہیم کے پاؤں میں گر پڑا اور رونے لگا۔ وہ کہہ رہا تھا، مجھے معاف کر دو، میں نے ہی تم پر گولی چلائی تھی۔ میری آنکھیں بھی بھر آئی تھیں، مجھ پر عجیب طرح کی کیفیت طاری تھی۔ میرا دھیان حملے اور اپنے فوجیوں کی طرف تھا ہی نہیں۔ میں ان عراقی قیدیوں کو پیچھے واپس بھیجنے کا سوچ رہا تھا کہ عراقی افسر مجھ سے کہنے لگا، वहाँ देखो एक कमांडो बटालियन और कुछ टैंक वहाँ से पेश कदमी करना चाहते हैं। इसके बाद कहने लगा, तुम लोग जल्दी से जाओ और टीले पर कब्जा कर लो। मैंने भी जल्दी से अंदाजगो ग्रुप के कुछ जवानों को टीले की तरफ भेज दिया और टीले के हाथ आते ही अनार का इलाका मुकम्मल तौर पर दुश्मनों से पाक हो गया। दुश्मन की कमांडो बटालियन ने भी हमला किया, लेकिन हम चूंकि भरपूर तैयारी में थे इसलिए इनके अक्सर फौजी हाथ से जान धो बैठे और वो शिकस्त खा गए। अगले दिनों में मरीवान में मार्काए मोहम्मद रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए गीलाने गर्ब पर इराकी फ़ौज का दबाव काफ़ी हद तक कम हो गया। बहरहाल मार्काए मतलौल फजर की वजह से हमने अपने बहुत से मकासद पूरे कर लिए। हमारे मुल्क के बहुत से खत्ते आज़ाद हो गए। अगरचा इस हमले में हमें ग़ुलाम अली, जमाल ताजिक और हसन बालाश जैसे बहुत से कमांडर्स की शहादत का सदमा भी बर्दाश्त करना पड़ा। चंद दिन आराम की वजह से इब्राहिम जब मुकम्मल तौर पर सेहतियाब हो गया तो दोबारा आकर ग्रुप के साथ मुलहक हो गया। उस दिन ये इत्तला भी मिल गई कि मार्काए वल फजर, जो या महदी अजलल्लाह ताला फरजह शरीफ के कोड वर्ड से अपने अंजाम को पहुंचा, में इराकी फौज की 14 मखसूस बटालियंस काम आ गई हैं। 2000 के करीब फौजी हलाक और जख्मी हुए, जबकि 200 कैदी फौजियों का नुकसान भी इराक को बर्दाश्त करना पड़ा। इसके अलावा इराक के 2 लड़ाका तैयारे भी हमारे जवानों के निशाने पर आने की वजह से तबाह हो चुके हैं। मार्काए वल फजर को 5 साल गुजर चुके थे। 1986-87 की सर्दियों में हम शलमचे में मार्का करबला 5 में मसरूफ थे। जासूसी मालूमात और मुख्तलिफ डिविजन्स के दरमियान राब्ते और हम आहंगी पैदा करने की कुछ जिम्मेदारी हमारे सुपुर्द की गई थी। मैं डिविजन्स के जवानों के साथ हम आहंगी करने और उन्हें कुछ ज़रूरी हदायत देने के लिए बदर डिविजन के कैंप में गया। तय ये पाया था कि इस डिवीज़न की बटालियन जो तमाम की तमाम उन इराकियों और अरब जवान जवानों पर मुश्तमिल थीं जो सद्दाम के मुखालिफ थे, को हमले के अगले मरहले पर रवाना किया जाए। मैंने डिवीज़न के अफसरान और बटालियंस के अफसरान से मीटिंग्स करने और ज़रूरी हमाहंगी पैदा करने की जिम्मेदारी अदा की और चलने के लिए तैयार हो गया। दूर ही से मैंने बदर डिवीजन के एक जवान को देखा जो मुझ पर नज़रें जमाए मेरी तरफ बढ़ता चला आ रहा था। मैं चलने ही लगा था कि वो बसीजी जवान आगे बढ़ा और मुझे सलाम किया। मैंने सलाम का जवाब दिया। उसने बगैर किसी तमहीद के अरबी लहजे में मुझसे कहा, आप गिलाने गर्ब में नहीं थे? मैंने ताज्जुब से कहा, हाँ। मैं सोच रहा था कि ये शायद मगरबी इलाके का जवान है। इसके बाद वो मुझसे कहने लगा, मतलब फजर याद है ना आपको, अनार की चोटियाँ, आखिरी टीला। मैंने थोड़ी सी देर गौर से सोचकर कहा, हाँ याद है। फिर कहने लगा, वो 18 इराकी जो कैद हो गए थे वो भी याद हैं आपको? मैंने फिर हैरानी से कहा, हाँ बिल्कुल याद है, मगर तुम कौन हो? उसने खुश होते हुए जवाब दिया, मैं इन्हीं में से एक हूँ। मेरी हैरानी में इजाफा हो गया। मैंने पूछा, तुम यहाँ क्या कर रहे हो? वो कहने लगा, हम सारे 18 के 18 अफराद इसी बटालियन में हैं। आयतुल्लाह हकीम की जमानत पर आज़ाद कर दिया गया था। वो हमें अच्छी तरह पहचानते थे। फिर ये तय पाया कि हम महाज पर आ जाएं और बासियों के साथ जंग करें। मेरे लिए ये बहुत ताज्जुब की बात थी। मैंने कहा, खुदा तुम्हें सलामत रखे, तुम्हारा अफसर कहाँ है? उसने जवाब दिया, वो भी उसी बटालियन में एक ओहदे पर फाइज है। अब हम फ्रंट लाइन की तरफ जा रहे हैं। मैंने कहा, अपना और अपनी बटालियन का नाम एक कागज़ पर लिख कर दे दो। मैं इस वक्त जल्दी में हूँ, हमले के बाद आऊँगा और तुम लोगों से तफसीली मुलाकात करूँगा। उसने अपने जवानों के नाम लिखते लिखते पूछा, तुम्हारे मुअज्ज़िन का नाम क्या था? मैंने जवाब दिया, इब्राहिम हादी। वो कहने लगा, हम सब उसकी तलाश में थे। अपने अफसरान से भी हमने दरख्वास्त की थी कि उसे कहीं ढूंढें। हम उस मर्द खुदा से एक दफ़ा फिर मिलना चाहते हैं। मैं साकित रह गया, मेरी आंखें भर आईं। उसने सर उठाकर मुझे देखा। मैंने कहा, इंशाल्लाह बहिश्त में तुम लोग एक दूसरे से मुलाकात कर लोगे। गम से उसकी हालत बुरी हो गई। उसने अपने सब जवानों और बटालियन का नाम लिखकर मेरे हवाले किया। मैंने भी जल्दी से खुदा हाफिज़ कहा और चल दिया। یہ غیر متوقع ملاقات مجھے بہت اچھی لگی۔ مارچ 1987 میں مہم ختم ہو گئی، بہت سے جوان چھٹیوں پر چلے گئے۔ ایک دن مجھے اپنے سامان میں وہی کاغذ مل گیا جو عراقی اسیر یا بدر ڈویژن کے اسی بسیجی نے مجھے دیا تھا۔ میں بدر ڈویژن کے ان جوانوں سے ملنے چلا گیا۔ ڈویژن کے افسر سے کاغذ پر لکھی گئی بٹالین کا نام پوچھا تو اس نے جواب دیا، یہ بٹالین ختم ہو گئی ہے۔ میں نے کہا میں اس کے جوانوں سے ملنا چاہتا ہوں۔ افسر نے مزید بتایا، جس بٹالین کا آپ پوچھ رہے ہیں یہ اپنے افسر کے ساتھ شلمچے میں عراق کی طرف سے کیے جانے والے شدید حملے میں عراقی فوج کے سامنے ڈٹ کر مقابلہ کرتی رہی۔ اگرچہ عراقی فوج نے انہیں شدید نقصان پہنچایا مگر وہ لوگ پھر بھی جم کر مقابلہ کرتے رہے اور پیچھے نہ ہٹے۔ اس کے بعد اس نے کچھ لمحے خاموش رہ کر اپنی بات کو آگے بڑھایا، اس بٹالین میں سے کوئی ایک بھی زندہ بچ کر واپس نہیں آیا۔ میں نے کہا یہ 18 افراد عراقی قیدی تھے، یہ ان کے نام لکھے ہوئے ہیں، میں ان سے ملنے کے لیے آیا ہوں۔ وہ آگے بڑھا اور نام میرے ہاتھوں سے لے کر ایک اور شخص کو دے دیے۔ تھوڑی دیر گزری تو وہ شخص پلٹ آیا اور کہنے لگا یہ سب افراد شہید ہو چکے ہیں۔ میرے پاس کچھ کہنے کا نہ رہا، وہیں بیٹھ گیا، سوچوں میں غرق ہو گیا اور اپنے سے کہا ابراہیم نے ایک اذان کے ذریعے کیا کام کر ڈالا۔ ایک ٹیلہ آزاد ہوا، ایک حملہ کامیاب ہوا اور 18 افراد حضرت حر کی طرح جہنم کے گڑھے سے نکل کر جنت میں جا پہنچے۔ اس کے بعد مجھے اپنی وہ بات یاد آ گئی جو میں نے اس عراقی قیدی سے کہی تھی، انشاءاللہ بہشت میں تم ایک دوسرے سے مل لو گے۔ میری آنکھوں سے بے اختیار آنسو بہنے لگے۔ اس کے بعد خدا حافظ کہہ کر میں باہر آ گیا۔ مجھے اس بات کا پورا یقین تھا کہ ابراہیم جانتا تھا کہ کہاں اذان دینی ہے تاکہ دشمن کے دلوں کو لرزا دے اور جن لوگوں کے دل میں بھی ایمان باقی ہے ان کی ہدایت کرے۔ چفیا، یہ ایک خاص قسم کا رومال ہوتا ہے جسے عرف عام میں چفیا یا بسیجی رومال کہا جاتا ہے۔ عباس ہادی بیان کرتے ہیں کہ 1982 کے بہار کے دن تھے، ابراہیم چھٹیوں پر آیا تھا۔ رات کے آخری پہر وہ گھر آیا تو ہم تھوڑی دیر تک باتیں کرتے رہے۔ میں نے دیکھا کہ اس کی جیب میں نوٹوں کی ایک بڑی گڈی پڑی ہے۔ میں نے پوچھا، بھائی سچ بتاؤ یہ پیسے کہاں سے لاتے ہو؟ میں نے تو ابھی تک تمہیں لوگوں کی مدد کرتے یا انجمن کے لیے خرچ کرتے ہی دیکھا ہے اور اب یہ اتنے سارے پیسے تمہاری جیب میں پڑے ہیں۔ اس کے بعد میں نے مذاق کرتے ہوئے کہا، سچ سچ بتاؤ کوئی خزانہ ہاتھ تو نہیں لگ گیا؟ ابراہیم ہنس کر کہنے لگا، نہیں یار، میرے دوست مجھے یہ سب پیسے دیتے ہیں اور بتا بھی دیتے ہیں کہ انہیں کہاں کہاں خرچ کرنا ہے۔ اگلے دن میں اور ابراہیم بازار گئے اور کچھ چھوٹی چھوٹی مارکیٹوں سے گزرتے ہوئے اپنی مطلوبہ دکان تک پہنچ گئے۔ دکان کافی بڑی تھی۔ دکان کا معمر مالک اور اس کے شاگرد ایک ایک کر کے ابراہیم سے گلے ملنے اور بوسہ لینے لگے۔ معلوم ہوتا تھا کہ وہ ابراہیم کو بہت اچھی طرح جانتے ہیں۔ معمول کی کچھ گفتگو کے بعد ابراہیم نے کہا، جناب میں کل انشاءاللہ گیلان غرب جا رہا ہوں۔ دکاندار نے پوچھا، ابراہیم جوانوں کے لیے کسی چیز کی ضرورت تو نہیں؟ ابراہیم نے اپنی جیب سے کاغذ نکالا اور دکاندار کو دیتے ہوئے کہنے لگا، ان چند چیزوں کے علاوہ ایک ویڈیو کیمرے کی بھی ضرورت ہے، چونکہ ہم چاہتے ہیں کہ یہ جنگ اور اس کے دوران دکھائی جانے والی بہادری کے مناظر ہمیشہ کے لیے محفوظ ہو جائیں، مستقبل میں آنے والے لوگوں کو معلوم ہو سکے گا کہ کس انداز میں اس ملک اور اس دین کی حفاظت کی گئی ہے۔ اس کے بعد ابراہیم نے اپنی گفتگو کو جاری رکھتے ہوئے کہا، اس کے علاوہ مجاہد بھائیوں کے لیے زیادہ تعداد میں بسیجی رومال بھی چاہیے۔ یہاں تک بات پہنچی تو دکاندار کا بیٹا جو ابراہیم کی باتیں سن رہا تھا آگے بڑھا اور کہنے لگا، دوربین تو ہو گئی مگر آغا ابراہیم بسیجی رومال کی کیا ضرورت ہے؟ کیا آپ بھی آوارہ اور بیکار لوگوں کی طرح اپنے گردن پر رومال باندھنا چاہتے ہیں؟ ابراہیم نے تھوڑی دیر چپ رہنے کے بعد جواب دیا، بھائی بسیجی رومال فقط گردن کا ہی رومال نہیں بلکہ مجاہد بھائی جب بھی وضو کرتے ہیں تو یہی رومال ان کے لیے تولیے کا کام کرتا ہے، جب نماز پڑھتے ہیں تو ان کی جائے نماز بن جاتا ہے، زخمی ہوں تو ان کے زخم پر باندھ لیتے ہیں۔ बूढ़े दुकानदार ने फौरन बात काटते हुए कहा, जैसा आप चाहेंगे वैसा ही होगा आगा इब्राहिम, हम इसका भी इंतज़ाम कर लेंगे। अगले दिन जोहर से पहले का वक्त था, मैं घर के दरवाजे पर खड़ा था। वही बूढ़ा दुकानदार बार से लदी हुई एक गाड़ी ले आया। मैं जल्दी से घर में दाखिल हो गया और इब्राहिम को आवाज़ दी। इस बूढ़े दुकानदार ने एक वीडियो कैमरा और कुछ दूसरा सामान इब्राहिम के हवाले किया और कहने लगा, इब्राहिम जान, ये रुमालों से भरी हुई गाड़ी भी ले आया हूँ। बाद में इब्राहिम बताया करता था कि मार्का फतहुल मुबीन में हमने इन बसीजी रुमालों से बहुत काम लिए। आहिस्ता आहिस्ता बसीजी रुमालों का इस्तेमाल मुजाहिदीन इस्लाम की एक ख़ास अलामत बन गया। शोक तबई। अली सादिकी और अकबर जवान बयान करते हैं कि काम के वक्त इब्राहिम काफ़ी संजीदगी का मुजाहरा करता था, लेकिन जब हंसी मजाक का मौका होता तो वो बहुत ही खुश तबा और हसमुख वाक़ होता था। हकीकत में लोग इब्राहिम को इसी बात की वजह से बहुत पसंद भी करते थे। खाना खाने का इसका अपना ही एक अंदाज था। जब खाना ज़्यादा होता तो वो खूब खाता और कहता, हमारा जिस्म खेल और ज़्यादा काम की वजह से ज़्यादा खुराक का तकाजा करता है। किरमानशाह में एक दिन वो गिलाने गर्ब के एक मुकामी जवान के साथ सिरी पाए के होटल पर गया। वहाँ दो बंदे मिलकर तीन बकरों के सिरी पाए हड़प कर गए। एक दफ़ा ऐसा भी हुआ कि एक दोस्त ने इब्राहिम को दिन के खाने पर बुलाया। उसने तीन बंदों के लिए दो मुर्ग भुने और काफ़ी मकदार में चावल वगैरह भी पका लिए। इन लोगों ने इसमें से एक नेवाला भी ना छोड़ा। जिन दिनों इब्राहिम ज़ख्मी था तो मैं उसकी इयादत के लिए गया। उसके बाद हम दोनों मोटरसाइकिल पर बैठकर एक दोस्त के घर इफ्तारी की दावत पर चले गए। मेज़बान इब्राहिम का करीबी दोस्त था, वो तो काफ़ी तकल्लुफ़ से काम ले रहा था, मगर इब्राहिम किसी तकल्लुफ़ का रवादार न था। इसने कोई कसर न छोड़ी और दस्तखान पर एक चीज़ भी न बची। हमारा दोस्त जाफ़र भी वहीं पर था। तार के बाद वो बार बार साथ वाले कमरे में जाता और अपने दोस्तों को बुलाता और उन सबको एक एक करके कमरे में लाता और कहता, इब्राहिम जान, ये बहुत शिद्दत से तुमसे मिलने के मुश्ताक थे। इब्राहिम ने काफ़ी खाना खा लिया था, इसके पाँव में भी दर्द हो रहा था। वो बेचारा मजबूर था कि बार बार हर आने वाले दोस्त के लिए उठे और उसकी रूबोसी करे। जाफ़र इसके पीछे खड़ा खामोशी से हंसे जा रहा था। जैसे ही इब्राहिम बैठता, जाफ़र दूसरे कमरे में जाकर एक और दोस्त को ले आता। उसने कई बार ऐसा ही किया। इब्राहिम जो खासा तंग आ चुका था, अपने खास धीमे लहजे में कहने लगा, जाफ़र, हमारी बारी भी आएगी। रात के आखिरी पहर हम वापस पलटने लगे। इब्राहिम मेरी मोटरसाइकिल पर बैठकर कहने लगा, जल्दी चलो। जाफ़र भी अपनी मोटरसाइकिल पर बैठकर हमारे पीछे आने लगा। हम उससे काफ़ी आगे निकल गए और एक चौक पर आकर ठहरे। मैं ठहर गया। इब्राहिम ने ऊंची आवाज़ में कहा, भाई ज़रा यहाँ आना। एक मुसल्लह जवान आगे बढ़ा। इब्राहिम ने कहा, प्यारे दोस्त, मैं फ़ौजी हूँ, ये मेरा दोस्त भी फ़ौजी है, हम पासदारान से हैं, एक मोटरसाइकिल हमारा पीछे कर रहा है। जो फिर थोड़ा ठहरा और कहने लगा, मैं कुछ ना कहूँ तो बेहतर है, लेकिन तुम ज़रा होशियार रहना, मेरा ख्याल है कि उसके पास असलहा भी है। इसके बाद इस मुसल्लह जवान को खुदा हाफिज़ कहा और हम चल दिए। मैं फुटपाथ पर ही थोड़े से आगे जाकर खड़ा हो गया। हम दोनों हंस रहे थे। जैसे ही जाफ़र की मोटरसाइकिल पहुंची, चार मुसल्लह जवानों ने मोटरसाइकिल को घेर लिया। इसके बाद उनकी नज़र जाफ़र की कमर पर लटके पिस्तौल पर पड़ गई। इसके बाद तो उसने बहुत शोर मचाया, मगर किसी ने एक ना सुनी। तकरीबन आधे घंटे बाद उस टोली का अफसर आया। उसने जाफ़र को पहचान लिया। उसने काफ़ी माजरत ख्वाही की और अपने सिपाहियों से कहा, ये हाँ जाफ़र हैं, जो सैयदुश्शुहदा अलैहिस्सलाम डिवीज़न के अफसरान में से हैं। उन जवानों ने काफ़ी शर्मिंदगी का इजहार करते हुए माजरत ख्वाही की। जाफ़र, जो बहुत गु़स्से में था, अपना असलहा उठाकर सीधा मोटरसाइकिल पर बैठा और चल दिया। थोड़ा आगे आया तो उसने इब्राहिम को देख लिया, जो फुटपाथ पर खड़ा ज़ोर ज़ोर से हंस रहा था। अब जाफ़र की समझ में सारा माजरा आ चुका था। इब्राहिम ने आगे बढ़कर जाफ़र को गले लगा लिया और उसे बोसा दिया। जाफ़र का गुस्सा हवा हो गया और वो भी हंसने लगा। और खुदा का शुक्र कि इसी हंसी मजाक पर सारा मामला ख़त्म हो गया।